مدنی مذاکرہ، مدنی مذاکرہ ماشاءاللہ ماشاءاللہ،
علم و ادب کا سلسلہ مدنی مذاکرہ، عطار کی علمی زیارت مدنی مذاکرہ.
الحمدللہ رب العالمین والصلاة والسلام على خاتم النبیین، اما بعد فأعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم، الصلاة والسلام عليك يا رسول الله وعلى آلك وصحابك يا حبيب الله، الصلاة والسلام عليك يا نبي الله وعلى آلك وصحابك يا نور الله. فرمان آخری نبی صلی اللہ علیہ وآلہ وسلم، اللہ پاک کا ایک فرشتہ ہے کہ اس کا ایک بازو مشرق یعنی ایسٹ میں ہے اور دوسرا بازو مغرب یعنی ویسٹ میں. جب کوئی شخص مجھ پر محبت کے ساتھ درود بھیجتا ہے، وہ فرشتہ پانی میں غوطہ لگا کر اپنے پر جھاڑتا ہے، اللہ پاک اس کے پروں سے ٹپکنے والے ہر ہر قطرے سے ایک ایک فرشتہ پیدا کرتا ہے. وہ فرشتے قیامت تک اس درود پڑھنے والے کے لیے استغفار یعنی دعائیں مغفرت کرتے ہیں. صلو علی الحبیب صلی اللہ علیہ محمد نویت سنت الاعتکاف. جب کبھی داخل مسجد ہونے کی سعادت پائیں، اعتکاف کی نیت ضرور فرمائیں. نیت دل کے ارادے کو کہتے ہیں، دل ہی میں نیت کر لیجئے میں نے سنت اعتکاف کی نیت کی. آپ معتکف ہو گئے، نیت دل میں حاضر ہوتے ہوئے زبان سے کہہ لینا یہ زیادہ اچھا ہے. دل میں نیت نہیں تھی، زبان سے کہا تو نیت نہیں ہوتی. یاد رکھیے، مسجد میں کھانا پینا، سونا، سحری، افطار، آب زمزم پینا، دم کیا پانی پینا، نیاز کھانا وغیرہ اسی صورت میں جائز ہوتا ہے جبکہ اعتکاف کی نیت کی ہو. نیت نہیں کی تھی، افطار کا وقت آ گیا تو اب کر لیں اور افطار کر لیں. تاہم بہتر یہی ہے کہ پہلے سے نیت کر لی جائے اور کچھ ذکر و درود کر لیا جائے، اور چاہے تو بارہ مطلب درشی پڑھ لیں. یعنی ثواب کے لیے نیت کریں اور ذکر و درود کریں، اور چاہے تو بارہ بار درشی پڑھ لیں. اب بھلے اب افطار کر لیں. صلو علی الحبیب صلی اللہ علی محمد. کافی صاحبائی یا کئی صاحبائی آگے آئے ہیں، وہ میں روزانہ عرض کرتا ہوں کہ ایسا نہ کریں. صفے بناتے وقت مغرب کی تکلیف ہوتی ہے کہ بعض پھر دل آزاری اور زبردستی داخل ہونے میں صف میں، صف کا ترچھا ہو جانا، ٹیڑھا ہو جانا. تو صف سیدھی رکھنا واجب ہے. پیچھے تشریف لے جائیں تو آپ کی مہربانی، جہاں جگہ ملے پیچھے وہاں بیٹھ جائے کریں. آئے تو کافی تھے، اٹھے تو چند ہیں. ابھی سے میری بات نہیں مان رہے، دوسری باتیں پتہ نہیں مانیں گے نہیں مانیں گے. صلو علی الحبیب صلی اللہ علی محمد. مدنی مذاکرے کا سلسلہ آج 14 رمضان شریف عصر پڑھ کر عاشقان رمضان معتکفین اسلامی بھائی اور دیگر عاشقان رسولیاں جمع ہیں. آپ سوالات کیجیے، ہر سوال کا جواب وہ بھی بالثواب یعنی درست دے پاؤں، یہ ضروری نہیں. بن پڑا تو عرض کرنے کی کوشش کی جائے، بھول کرتا پائیں فوراً میری اصلاح فرمائیں. بھول ہونے کی صورت میں مجھے شکریہ کے ساتھ قبول کرتا پائیں گے انشاءاللہ الکریم. صلو علی الحبیب صلی اللہ علی محمد.
امیر اہل سنت کی بارگاہ میں عرض ہے کہ کیا نماز میں امام کے آگے رکھا گیا 17 مقتدیوں کو کفایت کرے گا یا نہیں؟ برائے کرم جواب عنایت فرما دیں.
جی ہاں، امام کا 17 مقتدیوں کے لیے کافی ہے. یہ سمجھانا ہوگا کہ مثال کے طور پر امام صاحب تو محراب تو دیوار کے ساتھ ہوتی ہے اکثر، نہیں بھی ہوتی، جب فیضان مدینہ وجہ سے محراب کے ساتھ ہے. تو اب یہ محراب اور ساری دیوار یہ امام کا سترا ہے. اب کوئی صف کے بیچ میں سے اندر چلا گیا نمازیوں کے آگے سے جو جماعت سے پڑھ رہے ہیں، تو اس میں حرج نہیں ہے کیونکہ امام تو سترے میں ہے نا. امام کا سترا مقتدیوں کے لیے کافی ہے کہ امام کھڑا ہوا ہے. اب اس کے پیچھے جتنے بھی نمازیں پڑھ رہے ہیں یہ سب کے لیے امام جو سترا ہے، امام سترا ہے. ہاں وہ دیوار کا میں نے بول دیا، خود امام جو ہے نا یہ سب کے لیے سترا ہے مقتدیوں کے لیے. صلو علی الحبیب صلی اللہ علیہ محمد.
امیر اہل سنت سے عرض ہے، کیا دنیا میں بھی جنت کی طرح کی چیزیں ہو سکتی ہیں؟ کیونکہ لوگ تعریفیں کرتے ہوئے اس طرح کے جملے بولتے ہیں، یہ تو جنت کی کیاری ہے، یہاں سے تو جنت کی خوشبو آ رہی ہے، یہ تو جنت ہے.
جنت کی کیاری تو ایک ہی ہے، وہ مدینہ مسجد نبوی شریف میں جس کو پیارے آقا صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ وہ جنت کی کیاری کے لیے روضۃم من ریاض الجنہ، کہ یہ جنت کی کیاریوں میں سے ایک کیاری ہے. تو وہ تو سرکار نے فرما دیا. اور ہمارے یہاں ریاض الجنہ بولتے ہیں اس کو، ریاض جمع روضہ کی، اصل وہ روضۃ الجنہ ہے، لیکن کوئی حرج نہیں، عوام بولتے ہیں ریاض الجنہ. باقی یہ کہ وہ ایک عمدگی ظاہر کرنے کے لیے جنت ہے جنت، تو یہ ایکچولی یہ جنت نہیں، جنت وہ ہے کہ جس کو نہ کسی آنکھ نے دیکھا نہ کان نے سنا. حقیقت میں تو جنت میں جو جائے گا اور انشاءاللہ ماقا کے پیچھے پیچھے داخل ہوں گے تب پتہ چلے گا جنت کیا ہے. صلو علی الحبیب صلی اللہ علیہ محمد. تو ویسے کہنے میں حرج نہیں ہے، وہ کہ یہ وادی جنت کشمیر کو بھی بولتے ہیں، تو حرج نہیں کہنے میں. جنت تو نام بھی ہوتا ہے، ارم نام ہوتا ہے، ارم بھی جنت، عورتوں کے نام لڑکیوں کے نام رکھتے ہیں لوگ.
خوشبو کا بولا تھا تو بی بی فاطمہ رضی اللہ تعالیٰ عنہا اور حسنین کریمین رضی اللہ تعالیٰ عنہما کے حوالے سے یہ ہے کہ ان میں سے جنت کی خوشبو آیا کرتی تھی حضور صلی اللہ علیہ وسلم کو
سونگا کرتے تھے، بی بی فاطمہ رضی اللہ عنہا سے بھی آتی تھی جنت کی خوشبو. تو یہ جس کے لیے سرکار نے فرما دیا تو خلاص، تو یہ اسی کے لیے. اب ہم کہہ دیں گے اس میں جنت کی خوشبو آتی ہے، یہ ویلڈ نہیں ہے. یہ ویسے ایک مطلب سمجھو کہ استعارہ ہے کہ اس سے ہم نے مرادی مانا. استعارہ وہ ہوتا ہے کہ جس سے الفاظ پوچھو اور اس کے مرادی مانا پوچھو، یہ استعارہ. تو یہ کہ بعض اوقات ہم بول دیتے کہ یہ اس میں جنت کی خوشبو آتی ہے، لیکن مراد یہ ہوتی ہے کہ ایکچولی جنت کی خوشبو نہیں، بلکہ یہ کہ بہت اچھی خوشبو، جنت کی خوشبو. آقا صلی اللہ علیہ وسلم جانتے تھے جنت کی خوشبو کیسی ہوتی ہے، ہم تو جانتے ہی نہیں ہے نا.
ریاض الجنہ یا یہ حجر اسود یا مقام ابراہیم کا جو پتھر ہے، ان تمام کے بارے میں علماء کی ایک رائے یہی ہے کہ واقعی یہ جنت میں سے اتارے گئے ہیں.
جی جی.
اور ایک رائے یہ ہے کہ یہ جسے روضۃ من ریاض الجنہ، جس کو ریاض الجنہ کہا جاتا ہے، قیامت کے دن اتنا حصہ اٹھا کر یہ جنت میں شامل کر دیا جائے گا. اور ایک رائے علماء کی یہ ہے اس میں کہ جو یہاں پر نماز پڑھے گا اس کے لیے ایک قوی تر امید ہو جائے گی کہ وہ جنت کے اندر داخل ہوگا.
سبحان اللہ، اس میں بھی تاویل آتے ہیں. صلو علی الحبیب صلی اللہ علیہ محمد.
غلام حسین عطاری عرض کر رہا ہوں، سوال یہ ہے کہ مدنی چینل پہ جو کچھ بھی دیکھتے ہیں بھول جاتا ہے، یاد نہیں رہتا، اس کے لیے کوئی وظیفہ عنایت فرمائیں، کوئی طریقہ عنایت فرمائیں؟
خالی مدنی چینل پہ جو دیکھتے ہیں وہی بھول جاتے ہیں، باقی سب یاد رہتا ہے جو اپنے مدنی چینل کا بولے. یعنی یہ ہے کہ حافظہ کمزور ہے، مراد یہی ہے آپ کی، میں سمجھتا ہوں. صرف مدنی چینل نہیں اور بھی بہت کچھ بھول جاتے ہوں گے، اللہ پاک آپ کا حافظہ مضبوط کرے. اس کے لیے یہ کہ حافظہ کبھی ہونے کے لیے بہت سارے اوراد تو ہوتے ہیں، اور اس میں ایک یہ بھی ہے کہ نماز پانچوں نمازوں کے بعد یا عالم ہو یا علیم ہو یا حافظ ہو یا حفیظ ہو یا ناصر ہو یا نصیر ہو، یہ ایک بار ہوا. اس طرح یہ پانچ بار یا سات بار یا گیارہ بار پڑھ کر اپنے سینے پر دم کریں، انشاءاللہ حافظہ مضبوط ہوگا. اس میں میرے لیے رمضان کی یاد ہے کہ بہت، یہ دعوت اسلامی سے پہلے کی بات ہے، کہ بزرگ آتے تھے بڑے نورانی چہرے والے، یہ پتہ نہیں پٹھان تھے یہ شاید کے پی کے سے تشریف لاتے تھے تو ایک مسجد میں یہاں احتکاف کرتے تھے اولڈ سٹی ایریا میں, ہر سال آتے تھے پورے مہینے کا احتکاف کرتے تھے, تو ان کے پاس کر کے بھی جا کر میں بیٹھتا تھا. انہوں نے مجھے یہ حافظے کا یہ عمل بتایا تھا. صلو علی الحبیب صلی اللہ علی محمد.
میرا نام عبد الحامد ہے. جو تراویوں کے معاملات ہوتے ہیں کہ میں تراوی میں نماز پڑھ کے داخل ہوا اور ایک رکعت میری تراوی کی نکل گئی, تو اس میں داخل ہونے کے لیے مجھے کیا کرنا پڑے گا؟ دوسری رکعت میں میں نے شامل ہوا تو اس کے لیے دوسری رکعت میں کیا پڑھنا ہے اور کس طرح ہے, ذرا اس کا پلیز آپ مجھے جواب دیتے ہیں, بہت بہت شکریہ.
اب دوسری رکعت جو پڑھیں گے اس میں سورہ فاتحہ اور ثنا اگر رہ گئی تھی تو ثنا بھی پڑھیں گے, سورہ فاتحہ پڑھیں گے, کوئی سی بھی سورت آپ پڑھ لیں اور رکوع سجود کر کے جو قاعدہ ہے معمول ہے اس کے مطابق نماز پوری کر لیں. ایک رکعت لیں گے تو ایک رکعت پڑھیں گے, دو ہو جائیں گے تراویح دو ہوئی. صلو علی الحبیب صلی اللہ علیہ محمد. شاید یہ ذہن میں ہو کہ یہ قرآن کریم ہم سنتے ہیں تو امام صاحب تو پہلی رکعت میں جو قرآن پڑھ لیا تو میرا تو رہ گیا, تو جب مجھے یہ قرآن پڑھنا ہوگا شاید اس وجہ سے سوال ہوا ہو. تو اب ظاہر ہے کہ وہ تو خود تو ہر ایک تو حافظ ہوتا نہیں ہے, تو کوئی سی بھی صورت پڑھیں گے تو ویسے بھی ترتیب تو اب چینج ہوئی ہے, ایک رکعت ہی رہ گئی ہے امام کے ساتھ, تو کوئی سی بھی صورت پڑھیں گے نماز بہرحال ہو جائے گی. صلو علی الحبیب صلی اللہ علیہ محمد.
باپا جان آپ سے یہ سوال ہے, غسل روزہ ہو اور غسل کر رہے ہوں اور کان میں پانی چلے جائے تو روزہ ٹوٹ جائے گا؟
اللہ اللہ, کان میں پانی چلے جانے سے روزہ نہیں ٹوٹے گا, کان میں پانی جانے سے روزہ نہیں ٹوٹے گا. صلو علی الحبیب صلی اللہ علیہ محمد.
میرے پیارے امیر علیہ سنت, میرا یہ سوال تھا کہ اگر نماز میں اور قرآن مجید کی تلاوت کرتے وقت اگر کسی انسان کی یاد آ جائے, وہ چاہے مرد ہو یا عورت ہو, اور اس دوران اس کی یاد میں آنکھوں سے آنسو نکل آئے تو اس میں نماز ہو جائے گی یا اس میں انسان گناہگار ہوگا یا نہیں ہوگا؟
نماز میں آنسو آ جانا اچھی بات ہے, رقت تاری ہو جانا. فاروق اعظم رضی اللہ عنہ اس طرح نماز میں آپ کو رونا آتا تھا کہ پچھلی صفوں میں بھی آپ کے رونے کی آواز جاتی تھی.
یہ کہہ رہے ہیں کہ کسی شخص کی یاد آ گئی تو اس کی وجہ سے آنکھوں میں آنسو آ گئے تو نماز پہ فرق پڑے گا یا نہیں؟
نماز تو
جی, لیکن توجہ نہیں,
توجہ ہٹی, خشوع, خشوع میں فرق. ابھی اچانک ایسا ہو جاتا کبھی تو اس طرح بھی نماز نہیں ٹوٹے گی صرف جب کہ آنسو ہی بہے ہیں. ہاں وہ اتنی بلند آواز سے رویا کہ کچھ الفاظ بن گئے جس کے معنی ہوں. بہر شریعت جلد پہلی پیج نمبر 608 مسئلہ نمبر 30 آہ اوہ اف تف, یہ الفاظ درد یا مصیبت کی وجہ سے نکلے یا آواز سے رویا اور حرف پیدا ہوئے, ان سب صورتوں میں نماز جاتی رہی. اور اگر رونے میں صرف آنسو نکلے آواز اور حروف نہیں نکلے تو حرج نہیں. صرف آواز سے وہ نہیں ٹوٹے گی نماز, حرف حروف نکلیں گے تو نماز ٹوٹے گی. ہاں کھانسی کا لکھا ہے بارش نے کہ کھانسی میں مجبور آنا بعض اوقات کچھ بن جاتے ہیں تو یہ معاف ہے. اللہ تعالی اعلم و رسول اعلم عز و جل و صلی اللہ تعالی علی و علی وسلم. صلو علی الحبیب صلی اللہ علیہ وسلم.
سوال یہ آیا ہے سوشل میڈیا پر کہ کوئی کسی ملک جا رہا ہے اور ان کی عید ایک دن پہلے ہو جائے اور وہ جو مسافر ہے اس کے 28 روزے ہوئے ہوں, تو اب اسے کیا کرنا ہے؟
عید تو وہیں کرے گا نا جہاں چاند دیکھا اس نے, جس ملک میں چاند دیکھا, جیسے عمرے والوں کو یہ درپیش ہوتا ہے, جہاں چاند دیکھا وہاں عید کرے اور جو روزے رہ گئے وہ قضا کرے,
شریف
کرے پورے. میرا خیال ایام محدودات
इसमें यानी वैसे तो यही होगा कि अगर यहाँ मिसाल के तौर पे 30 हो रहे थे और इसको वहां जाके फिर 28 मिले हैं तो फिर 2 रोजों की वो कजा करेगा, लेकिन अब यहाँ भी 29 वहां भी 29 हुए हैं तो अब एक रोजा मिसाल के तौर पे इसका कम होता है तो फिर एक रोजे की कजा करेगा।
और शरी मुसाफिर के लिए फर्ज रोजे का क्या हुक्म है?
फर्ज रोजा उसको भी अगर रख सकता है तो बेहतर यही है कि रख ले, और अगर नहीं रखता तो बाद में कजा कर ले। अब तो सफर बहुत आसान हो गया, अब तो हालात भी जैसे उमरा शरीफ में भी जो जाते हैं उमन मुसाफिर होते हैं, रोजा नहीं रखेंगे तो लोग नोच डालेंगे उसको, हैं मदीने में रोजा तो नहीं रखता, हालांकि शरीयत उसको कुछ नहीं कहती, 8 दिन के लिए अगर गया मदीने शरीफ में कोई और वो रोजा नहीं रख रहा तो शरण उसको जायज है ना रखना, मुसाफिर है ना, लेकिन हवाओं में इसको नोच डालेंगे मदीने में तो रोजा नहीं रखा, पता नहीं क्या क्या उसको कहाँ कहाँ पहुंचा देंगे, हालांकि वो गुनाहगार नहीं है, वो सब तकरीबन रखते ही होंगे, वहां तो सादत समझकर रमजान ना हो तब भी रखा जाता है, रखना भी चाहिए, वैसे भी अफजल है कि मुसाफिर अगर रख सकता है तो रोजे रखे।
चांद ग्रहण जब होता है तो क्या उस वक्त जो औरत उम्मीद से होती है उनके कुछ मसाइल होते हैं? सवाल आया
ये, मतलब है अवामी बातें, इससे कोई फर्क तो नहीं पड़ता, अवामी तो इसमें भी वही अपने बदशगुनिया और कैंची चलाई तो ये होंठ कट गया तो इस तरह की है अवामी रोमर से।
मेरे सुनने से सवाल ये है कि बाज़ औक़ात सफ के दरमियान में कुर्सी पे बैठ के नमाजी नमाज पढ़ते हैं तो इसके दरमियान कुछ गैप्स रह जाता है, तो ये अगर गैप अगर बिल्कुल मिलकर खड़े हों तो वो कुर्सी के साथ फिर बंदा मुश्किल से नमाज पढ़ पाता है, दूसरा नमाजी जो खड़के पढ़ रहा होता है, तो इस तरह वो जो गैप रह जाते थे क्या वो जमात में गैप छोड़ने का गुना मिलेगा? फिर
कुर्सी का जो कुर्सी के 2 आखिरी पांव है ना वो सफ पर इस तरह रखे जाए और लोग जो है नमाज पढ़ने वाले उस कुर्सी के आखिरी पांव के साथ अपनी एड़ियां मिला लें, यूं सफ बनेगी इसकी, तो जितना कुर्सी में गुंजाइश है उतना कुर्सी के करीब तो रहेंगे ना, दूर रहेंगे तो गैप हो जाएगा, वो गैप नहीं रखना है। वो ऐसा शायद सवाल से लग रहा है कि वो कुर्सी वाला,
असल में कुर्सी है बड़ी आजमाइश इस वाले से, तो होता ही है कि असल में कुछ ना कुछ फासला ऐसा रह जाता है बिल्कुल उसके हम करीब हो नहीं पाते, तो वो इस पे ये परेशान हो रहे हैं कि अब कुर्सी वाला तो बैठा हुआ है लेकिन जो बराबर में आके खड़ा हो रहा है वो उसके साथ तो मुत्तसिल हो गया लेकिन यहाँ से थोड़ा सा गैप रह जाता है, तो अब ये क्या करें?
गैप ये बंदे में गैप रहा ना
जी,
आगे ही रुकावट है
जी,
ये उज्र तो बन गया ना
जी, ये भी बन गया, और बाजू का तो ये होता है कि वो थोड़ा सा ये हैंडल और बंदे के दरमियान में भी थोड़ा सा रह जाता है फासला,
उसी वजह से
कुर्सी की वजह से जी
वो टकराता है लगती है, तो इसलिए वो ये मजबूरन अब है तो इसका कोई हल भी नहीं है ना, कुर्सी को भी रोका नहीं जा सकेगा। सल्लु अला हबीब सल्लल्लाहु अला मुहम्मद।
अगर किसी औरत को तलाक हो जाए और वो इद्दत भी ना करे, हालांकि कोई ऐसी मजबूरी भी नहीं थी कि वो इद्दत ना कर सके, और वो जानबूझ के इद्दत भी ना करे, और उसकी इद्दत की मुद्दत खत्म होने के बाद क्या उस वो निकाह कर सकती
है? इद्दत इसने तर्क की तो गुनाहगार हुई, तौबा करे, और इद्दत की मुद्दत पूरी हो गई तो अब वो इद्दत से दोबारा हो गई ना।
इद्दत तो वक्त का नाम है, इद्दत बोलते ही वक्त को है, वो गुजर गया तो इद्दत तो हो गई, लेकिन इद्दत में जो काम उसको नहीं करने थे वो उसने किए तो उस पर गुनाहगार वो हुई है।
गुनाहगार है अलबत्त अब यह कि निकाह कर सकती है जब मुद्दत पूरी हो गई तो। सल्लु अलल हबीब सल्लल्लाहु अलैहि वसल्लम अल्लाहुम्मा सल्लिमनी من رمضان وسلم رمضان لي وسلمه مني صلوا على الحبيب صلى الله على محمد।
يا سيدي شفيق انجم اتاري مركز الاولياء کے علاقے سینٹرل پارک سے بات کر رہا ہوں, میرا سوال یہ ہے کہ اگر آدمی کوئی بائک پہ جا رہا ہو या वैसे जा रहा हो तो उसके मुंह में मच्छर या मक्खी चले जाए और वो हलक के नीचे उतर जाए और उसको रोजा याद भी हो तो क्या उससे रोजा टूट जाएगा?
मक्खी का बाहर शरीर में लिखा है कि अगर ये हलक के अंदर चली गई, उड़कर जिस दाखिल हो गए चली गई, तो अब यह रोजा नहीं टूटेगा। मच्छर मिसाल मक्खी की दी है, मच्छर भी अगर इस तरह हुआ चला गया या इसकी मिस्र कोई भी इस तरह का परों वाला कीड़ा जैसे खुद ही चला गया तो रोजा नहीं टूटेगा। हेलमेट पहन कर रखेगा तो इस तरह के हिफाजत रहेगी। और वैसे अब मक्खी या मच्छर अंदर जाना तिब्बन नुकसान पहुंचाएगा या नहीं पहुंचाएगा ये अलग सूरत है, रोजा नहीं टूटेगा।
मेरा नाम मोहम्मद अली रजा तारी है, मैं चाइना से अर्ज कर रहा हूँ। मेरी उम्र 7 साल है। अमीर अहले सुन्नत की बारगाह में सवाल अर्ज है, क्या सजदा सहू के दोनों सजदों के दरमियान एक मरतबा सुभान अल्लाह कहने की मकदार के बराबर पढ़ना वाजिब है?
जी हाँ, वाजिब है। सल्लु अला हबीब सल्लल्लाहु अलैहि।
ये सवाल है कि आम नमाजों में भी बच्चों को भी देखा गया, बच्चे सफ में खड़े हो जाते हैं, इनके वालिदैन साथ लेके आते हैं, लेकिन जुम्मे के दिन भी अगर बच्चे को हटाते हैं सफ में खड़े होने के लिए पीछे कर जाता है तो वालिदैन भी नाराज होते हैं, तो इस बारे में थोड़ी इसलाह फरमा दें, किस तरह हटाया जाए, किस तरह समझाया जाए?
अगर बच्चा सफे दुरुस्त होते वक्त, सफे बनते वक्त एक ही बच्चा है मस्जिद में, तो वो तो पहली सफ में भी खड़ा हो सकता है जबकि वो नमाज को जानता हो। यहाँ बच्चा मुराद जो नमाज को जानता है वो। और अगर एक से ज्यादा है तो इनकी सफ पीछे बनेगी, तहम अगर ये सफों में खड़े रह गए तब भी इनका सफों में खड़ा रहने से वो नमाज टूटती नहीं है, जबकि नमाज जानते हैं, सफ टूटती नहीं है, बल्कि ये कि मकरो तंजी ही है इनको खड़ा रखना, इनको पीछे सफ बनानी चाहिए। अब ये के ऐसे बच्चे कि जो नमाज को समझते ही नहीं है, बिल्कुल नासमझ बच्चों की ही कसरत होती है आमतौर पर जो नमाज नहीं जानते होते, तो ऐसा बच्चा अगर सफ में खड़ा रहेगा तो सफ टूटेगी और सफ पूरी करना वाजिब है। तो जो कुदरत रखता है इसकी कि उसको हटा सके उस बच्चे को शफकत के साथ हिकमत अमली के साथ, तो वो उसको सफ से हटा दे, आगे पीछे बिठा दे इसी जगह पर जहाँ नमाजियों के लिए वो मुखिल ना हो। अब वालिदैन नाराज होते हैं या फितना होता है, वालिदैन बार बार आपने बोला तो मेरे मुंह से भी निकला, हमारे यहाँ वालिदैन नहीं होते सफों में, मस्जिदों में वालिद होता है। वालिद साहब अगर नाराज होते हैं तो अब ये कहें कोई फितना होता है तो इसमें मजबूरी है ना, क्या करेगा, लड़ाई करेगा क्या? तो जो इस पर कादिर हो वो बच्चे को हटा दे।
मगर इस वक्त भी हजारों मुतकिफीन और पता नहीं कितने नाजरीन और सोशल मीडिया पर देखो सुन रहे होते हैं और ये पहली बार मसाला बयान नहीं हुआ हुआ होता तो आम इस्लामी भाई को भी इस बात का पता चल जाता है कि अगर इमाम साहब या कोई इल्म रखने वाला मुक्तदी कहता है कि यार प्लीज बच्चे को आप जरा पीछे भेज दें और वो वालिद अगर उलझते हैं तो उनको अगर दो नमाजी समझाएंगे यार ये सही तो कह रहे हैं, क्योंकि असल में वो एक समझाता है ना तो सारे उस पर चढ़ाई कर देते हैं, इसको चार कह देंगे भाई सही तो कह रहे हैं आप बच्चे को पीछे भेज दें तो फिर वो मुक्तदी भी मतलब तो बाद वक्त खराब लगता है, ऐसा भी मैंने देखा खराब लगता है तो बच्चा खुद लेकर पीछे चला जाता है तो मैं जा रहा हूँ।
वो इसीलिए जा रहा होता होगा कि बाद वक्त मस्जिद बड़ी होती है, अनजाने होते हैं, बच्चा छोटा होता,
बच्चा छोटा होता,
पीछे अकेला भेज देंगे तो बच्चा गुम हो जाएगा,
उसको ये होगा बच्चा खो गया तो
हाँ, तो ये इनका खौफ सही है
जी,
लेकिन खौफ में खुद अपने हाथों मुफ्तला हो गए ना, बच्चे को लाना नहीं चाहिए था, गलती इनकी है तो, या बच्चे की माँ का रोब है बोलते ले जाओ लब्बैक यस सर, ये भी सूरत हो सकती है, लेकिन हम किसी पर ब्लेम नहीं कर सकते। मैं वैसे ही कह दिया कि ये घरों के माहौल होते हैं इस तरह के, बाज डरते होते हैं समझे, तो
खराब लग जाएगा बुरा लगेगा।
मैं किसी फर्द को थोड़ी बोला मैंने।
हाँ मतलब बुरा
नहीं, नहीं मैंने किसी
आ, मैं बीवी से नहीं डरता हूँ, तो खाली खाली मौलाना बोलते हैं बीवी से डरता हूँ
तो पता चले
मैं आपसे डरता हूँ, वो पूछ लेगा डायरेक्टली लाइव घर बैठे मैं आपसे डरता हूँ और बीवी वहां बोल देगी तो लगता है इनको पता चल गया।
नहीं नहीं सब सबका मेरे फिर से भी जीव बात डरते हैं तो अंडरस्टूड पता है हमको यार डरते हैं। ऐसे कई मिलेंगे मुआशरे में जो बेचारे वाकई वो डरते हैं कभी रोड के चली जाएगी घर बैठ जाएगी तो रोटी कौन खिलाएगा मुझे, और जो डरता है उसको डराया जाता है ज्यादा। तो बीवी को भी ऐसा करना नहीं चाहिए कि बीवी शोहर के ताबे है मातहत है, शोहर बादशाह है ना हकीम है। अर्रिजालो कव्वामूना अला निसा के मर्द औरत पर हकीम है, तो हकीम की इताअत की जाती है, औरत की इताअत नहीं होती हकीम की होती है। खैर तो बच्चों को छोटे बच्चों को लाना नहीं है, ये ले आते हैं और फिर मसाइल होते हैं। बच्चा इतना छोटा हो कि जिसको जिससे ये अंदेशा हो जन्न गालिब हो ख्याल जम जाए कि ये पेशाब वगैरह कर देगा तो इसको लाना हैराम, पेम्पर बांध कर भी नहीं ला सकते जबकि ये है कि पेशाब पेम्पर में ही कर देगा, लेकिन ये नापाकी है ना तो इस लाना गुना। और अगर इतना बड़ा है कि पेशाब कर देगा ये जन्न गालिब है ख्याल जमता कि पेशाब नहीं करेगा बोल देगा तब भी ऐसे बच्चे को लाना भी मस्जिद में मना है कि मकरूह तंजीही है नापसंदीदा है। अच्छा या ऐसा बच्चा है कि है बड़ा समझदार है शरारती है पता है मस्जिद में ये हंगामे करता है इधर भागता है उधर भागता है शोर डालता है जैसे तरावी में आजकल लोगों को परेशानियां हो रही होंगी तो ऐसे बच्चे को भी ले जाना जबकि पता है शरारती शरारत करेगा ये तो ये इसको भी लेना लेकर जाना गुनाह है। अब ये क्या पहले से बता दिया अब बच्चों को लाइएगा नहीं मस्जिद में, लेकिन इस तरह के लोग आमतौर पर सुन नहीं रहे होते ये बस ये ले आते हैं ले जाते हैं। माँ बोलती होगी कि बच्चे की ले जाओ ये कुछ सीखेगा, अब वो जाके नमाज में ही जाके सीखेगा, माँ की गोद पहली तरबियत गाय माँ ही इसको समझाए सिखाए तरबियत दे बाप तरबियत दे, अब ये मस्जिद में क्या सीखेगा और क्या इबादत करेगा बेचारा उसको पता क्या है इबादत होती कैसे, जो इबादत करते हैं उनके लिए दर्द सर बनता है।
घरों में इबादत का माहौल कैसे बने, यानी कि माँ इबादत के तौर पर बच्चों को करीब ले, वालिद साहब भी क्या घर में वालिद साहब भी कोई इबादत का माहौल बना सकते हैं कि नमाज पढ़ने तो मर्द को मस्जिद जाना है, अब घर में इबादत का माहौल अगर वालिद बनाना चाहता है या घर में इबादत का माहौल माँ बनाना चाहती है और बच्चों को उनमें इन्वॉल्व करना चाहते हैं ताकि बच्चे की तरबियत हो तो वो वालिदैन के ताल्लुक से आप क्या नसीहत फरमाएंगे।
तो नमाजें पढ़ते हैं ना घर में तो बाज़ औक़ात बच्चों को बोलते हैं कि आप भी नमाज पढ़े, भले वो नहीं आती होती तो बच्चा भी आकर वो अपने हिसाब से चल रहा होता है तो ये माँ बाप को अच्छा भी लगता है बच्चा जब ये कभी एकदम यूं करके सीधा सज्दे में चला जाएगा कभी यूं करके हंसेगा कभी इधर भागेगा फिर आके यूं खड़ा हो जाएगा तो ये अच्छा भी लगता है और इस तरह बच्चा सीखता है और नमाज का उसका जहन बनता है। तो ये करते होते हैं जो नमाजी होते हैं तो उनके घरों में बच्चे इस तरह ना बोलो तब भी करते हैं बगल में आके खड़े होकर ये नमाजी की सूरत बनते हैं और ना खड़ा हो तो खड़ा रखे मोहब्बत से प्यार से ताकि सीखे। अब यहाँ घर में जो अकेला नमाज पढ़े सफ की सूरत तो ही नहीं जबकि उसकी वजह से आपकी अपनी नमाज में खलल ना पड़ता हो, बाग में खलल भी पड़ता है यहाँ के पीठ पे सवार हो जाते हैं बच्चे हंसते हैं हंसाते हैं खींचते हैं माँ बाप को तो ये गलत है फिर इसको ना खड़ा किया जाए कि अभी ये ना समझे।
नवाफिल वगैरह मर्द अगर वाली साहब घर में पढ़ते हैं तो बच्चे को अपने साथ खड़ा कर दें माँ अपने साथ इस तरह आप समझ अपने खड़ा करते। अच्छा ये भी मुमकिन है कि जैसे वाली साहब घर में तस्बीह पढ़ रहे हैं तो बच्चे के हाथ में भी एक तस्बीह दे दी कि वो तस्बीह तोड़ने की पोजीशन में तो ना हो कि वो पढ़े अल्लाह 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 अल्लाह। अच्छा कुरान करीम वालिद साहब पढ़ रहे हैं तो बच्चे को अपने साथ बिठा लें कि तक उसके कान में कुरान करीम की आवाज़ भी जाए, तो इस तरह की कुछ इबादत का अगर माहौल वालिद साहब घर में बनाते हैं और अपने बच्चों को अपने साथ मिलाते हैं तो वो जो मस्जिद में ये देना चाहते हैं तो उससे ज़्यादा बेहतर तरीके से तो शायद घर में दे देंगे کہ مسجد میں یہ سب کچھ کر بھی نہیں سکیں گے جو گھر میں کر سکتے ہیں. اور پھر اس کے ساتھ جب بچے کی تربیت کسی ہو جائے گا یہ مسجد میں جانے کی شرعاً اس کو اجازت ہے, تو اب اگر لے جائے گا تو ہو سکتا ہے کہ بچہ قدرے بہتر انداز سے مسجد میں وقت گزار سکے.
جی بعض اوقات وہ شرعاً درست ہوتا ہے اس کو لے جانا, اکیلا ہوتا ہے نا تو چپ رہتا ہے اور جب سب کچھ کرتا ہے, جب ایک دوسرا ملتا ہے پھر یہ دونوں اللہ گلہ کرتے ہیں. تو اب اکیلے کو لے گئے والد صاحب, ٹھیک ہے وہ صحیح ہے اور بڑا بھی ہے سمجھدار بھی ہے, لیکن جب دوسرا آیا اور شرارت کے خطرات ہوئے تو فوراً اپنے بچے کو والد صاحب لے جائیں یا گھر بھیج دیں, کوئی ایسی صورت نکالیں کہ شرارت نہ کریں. دو بچوں کو اکٹھا لے جانا بھیجنا یہ مشکل ہے, دوستوں کو دو, بچوں کی دوستیاں ہوتی ہیں نا, دو کو بھیجیں گے تو یہ زیادہ تر شرارتیں کرتے ہوتے ہیں, اکیلے ہوتے تو نہیں کرتے اتنا. صلو علی الحبیب صلی اللہ علیہ محمد.
مدنی مذاکرہ مدنی مذاکرہ ماشاءاللہ ماشاءاللہ,
علم و ادب کا سلسلہ مدنی مذاکرہ, عطار کی علمی زیا مدنی مذاکرہ.